रेडियो भेरी एफएम 98.6 रेक्सी 2.7 मेगाहर्ट्ज
सुर्खेतमा गत आर्थिक वर्षमा 50 टन च्याउ उत्पादन, खाद्यान्नमा पनि आत्मनिर्भर हुन सफल।
बर्दियामा रहेका नेपाल भारत सीमाका पिल्लरहरू जीर्ण बन्दै 107 वटा पिल्लरको अवस्था नाजुक।
देउबा नेतृत्वको सरकारमा 15 जना राज्य मन्त्री थपिए, मन्त्रीमण्डल 50 सदस्य पुग्यो।
र 15 वर्ष मुनिको साफ च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्ने, नेपाललाई जित्नै पर्ने दबाब। हिमाल पहाड तराई कोही छैनन् पराई, बिहानको भेरी खबरबाट राजेन्द्र साई र मधुबन विश्वको नमस्कार। तपाईँ हामीलाई radiobheri.com.np र मोबाइल एप्लिकेसनमा पनि सुनिरहनु भएको छ।
अब खबर विस्तारमा। बर्दियाको सिमानामा रहेका पिलर कुनै भत्केको र कुनै जीर्ण भएको तथा कुनै नदीले बगाएको अवस्थामा रहेको पाइएको छ। अहिले सिमानामा रहेका स्तम्भ भत्केको, जीर्ण भएको तथा नदीले बगाएको अवस्थामा 2 वटा अझै हराएको जिल्लाको सरकारी तथ्याङ्कमा रहेको छ भने 5 वटा मर्मत हुनुपर्ने देखिएको छ। यस्तै 32 वटामा रङ लगाइएको छैन। बर्दियाको भारततर्फको 80 किलोमिटर क्षेत्र फल रहेको सिमानामा मुख्य सहायक र साना गरी 212 वटा पिल्लर रहेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाले जनाएको छ। बर्दियाको सीमा क्षेत्रमा 39 मुख्य, 66 सहायक र 107 वटा पिल्लर रहेको जनाइएको छ। तर तिनको संरक्षण गर्न सरकार भएका निकायले धन नदिएको स्थानीयले गुनासो गरेका छन्। नेपाल र भारत बीच रहेका सीमा स्तम्भको मर्मत सम्भार गर्न दुवै देशका तर्फबाट पहल गरिनुपर्ने प्रावधान रहेको छ। जोडा नम्बरका स्तम्भ भारत र बेजोडा नम्बरका स्तम्भ नेपालका तर्फबाट मर्मत गर्ने दुवै देशबीचमा मौखिक सहमति भए पनि अहिलेसम्म त्यसो गरेको नपाइएको सीमा क्षेत्रका बासिन्दाले बताएका छन्। दुवै देशका तर्फबाट पहल नभएका कारण सीमा स्तम्भ मर्मत सम्भार हुन नसकेको उनीहरूको भनाइ छ। नेपाल सरकारले सीमा सुरक्षाका लागि स्थापना गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा बलमा जनशक्ति अभावका कारण सीमा सुरक्षा कार्य समेत गर्न समस्या पर्ने गरेको सशस्त्र प्रहरी सीमा सुरक्षा कार्यालय बर्दियाका सशस्त्र प्रहरी परीक्षक हृदय नारायण मण्डलले बताउनु भयो। भारततर्फ भने सिमानामा 23 वटा एसएसपी क्याम्प स्थापना भएको छ। गत सन् 29 गतेको बाढी आएपछि त्यसको पर्सिपल्ट सीमा क्षेत्रमा आफूले निरीक्षण गरेको र स्तम्भ नभेटेको बताउँदै प्रमुख जिल्ला अधिकारी विष्णुबहादुर थापाले त्यस सम्बन्धमा आफूले गृह मन्त्रालयलाई जानकारी दिइसकेको स्पष्ट पार्नु भएको छ।
सुर्खेतमा गत आर्थिक वर्षमा 50 टन च्या उत्पादन भएको जिल्ला कृषि विकास कार्यालय सुर्खेतले जनाएको छ। कार्यालयले प्रत्येक वर्ष च्या उत्पादनको लागि अनुदान च्याउको स्पान वितरण समेत गर्दै आएको छ। गत वर्ष 10,000 च्याउको स्पान वितरण गरेकोमा 50 टन च्याउ उत्पादन भएर आत्मनिर्भर मूलक उन्मुख भएको कार्यालयले बताएको छ। कार्यालयले 50% अनुदानमा 100 वटा मौरी सहितको आधुनिक घार समेत वितरण गरेकोमा 1 टन मह उत्पादन भएको जनाएको छ। आर्थिक वर्ष 73-74 50% अनुदानमा वितरण गरेका उन्नत जातको खाद्यान्न बिउबाट पनि राम्री आमदानी भएको जनाएको छ। कार्यालयबाट वितरण गरेको 20 टन मकै, 15 टन धान र 15 टन गहुँबाट उन्नत बिउले ढाकेको क्षेत्रफलमा 1250 हेक्टर वृद्धि भएको कार्यालयले बताएको छ। कार्यालयले सुर्खेतका केही साबिकका गाविस बाहेक अन्य ठाउँमा खाद्य बालीमा सुरक्षित रहेको पनि जनाएको छ। गएको आर्थिक वर्षमा कृषक समूह तथा सहकारी मागका आधारमा तरकारी खेती 29 वटा, 50% अनुदानमा प्लास्टिक टनेल 150 वटा र 150 वटा थोपाई सिँचाइ वितरण गरिएकोमा 179 जना स्वरोजगार भएको कार्यालयले जनाएको छ। यसै कार्यक्रमबाट करिब 35,80,000 रकम आमदानी भएको कार्यालयका सूचना अधिकारी खगेन्द्र बहादुर खत्रीले बताउनु भयो। उहाँले 10,000 दाना पिबिएस आलुको बिउ वितरणबाट उत्पादकमा वृद्धि भएको समेत बताउनु भयो।
जापान पुगेका बाँके र बर्दियाका नेपालीहरूले आफूले पाउने खाजा खर्च कटाएर बाढी पीडितलाई राहत पठाएका छन्। जापानमा रहेका जनक विक्रम साई, सुमित गिरी, दीप्तिराज भण्डारी, सुशील मल्ल लगायतका विद्यार्थीहरूले बर्दियाका बाढी पीडितका लागि राहत पठाएका हुन्। उनीहरूले पठाएको राहत सामग्री जनप्रतिनिधि, प्रशासन, पत्रकार, बुद्धिजीवीको उपस्थितिमा घर दैलोमै पुगेर बाढीबाट ज्यान गुमाएका चार घर परिवारलाई वितरण गरिएको छ। अध्ययन र रोजगारीका लागि जापान पुगेका बाँके र बर्दियाका विद्यार्थीहरूले को संस्था बाँके बर्दिया मैत्री समाज जापानले बाढीबाट ज्यान गुमाएका बार बर्दिया नगरपालिका दशका गन्धर्व टोलका राजेन्द्र थारू, ठाकुरबाबा वडा नम्बर दुई सदघरुवाका साउनी थारू, वडा नम्बर पाँच साईपुरका गोविन्द थारू र गुलरिया नगरपालिका वडा नम्बर दुई संगम बस्तीका बलबहादुर सिंहको घरमै पुगेर राहत वितरण गरिएको हो। बर्दियामा साउन 28 र 29 गते बबई र मान नदी तथा ओराई खोलामा आएको बाढीले चारजनाको मृत्यु भएको थियो भने 28 जना घाइते भएका थिए।
बाँकेको जानकी गाउँपालिकाले आफ्ना सबैवटा कार्यालयहरूमा दुई हप्ताभित्र सूचना अधिकारी र गुनासो सुन्ने अधिकारी तोकी सार्वजनिक गर्ने प्रतिबद्धता जनाएको छ। ट्रान्सपेरेन्सी इन्टरनेसनलको नेपालको सहयोगमा वास नेपालगञ्जले जानकी गाउँपालिकामा गरेको कार्यक्रममा यस्तो प्रतिबद्धता गरेको हो। कार्यक्रममा गाउँपालिका तथा वडा कार्यालय प्रवाह गर्ने सेवा सुविधाको बारेमा नागरिक वडापत्र राख्ने, गाउँपालिकाले प्रदान गर्ने सेवा सुविधालाई प्रभावकारी बनाउने बताइएको छ। कार्यक्रममा योजना सार्वजनिक परीक्षण गर्ने, कार्यालयमा सेवाग्राहीहरूसँग सेवाग्राही मैत्री भएर काम गर्ने प्रतिबद्धता समेत जनाइएको छ। कार्यक्रममा जानकी गाउँपालिकाका अध्यक्ष रामनिवास यादवले सेवाग्राहीलाई महसुस हुने गरी काम थाल्ने बताउनु भएको छ। उहाँले आम नागरिकको अपेक्षा जनप्रतिनिधिसँग धेरै भएको भन्दै वडा अध्यक्ष र कर्मचारीहरूले उनीहरूको काम बुझ्ने तरिकाले काम थाल्न सुझाव दिनुभएको छ।
जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख छविलाल सिग्देलले सुर्खेतलाई राम्रो र हाम्रो बनाउन सबै सरकारवालासँग समन्वय गरी गुरुयोजना बनाएर काम थाल्ने बताउनु भएको छ। यसैबीच हाम्रा साथी केशव ढकालले उहाँलाई तपाईँ निर्वाचित भएपछि के काम भयो त भनी सोध्नु भएको छ।
काम त भर्खरै करिब एक हप्ता मात्रै भयो हामीले कार्यभार सम्हालेको, काम त भएको छैन। विभिन्न कार्यक्रमहरू चाहिँ मानमा जाने एउटा अतिथि हुने, उहाँहरूसँग चाहिँ चिनजान गर्ने, त्यस्तै मात्रै काम भएको छ। सबैभन्दा पहिला अब सुर्खेत जिल्लाका कार्यालय प्रमुखजीहरूसँग बसेर अब उहाँहरूसँग पनि एउटा परिचयात्मक कार्यक्रम गरेर उहाँहरूले नीतिगत योजना उहाँहरूका चाहिँ मानौँ अब के योजनाहरू छन् जिल्लामा तिनी योजनाहरूको पनि अब फाइल हामी कहाँ दिनुहोस् भनेर एउटा आग्रह गर्ने प्लानमा छौँ। र त्यहाँभन्दा पछि अब यो स्थानीय तह नौवटै स्थानीय तहका प्रमुख उपप्रमुख अनि सबै उहाँका चाहिँ साथीहरूले के काम र योजनाहरू कहाँ कहाँ उहाँहरूले लगानी गर्नुभएको छ तिनी योजनाहरूको पनि प्रोफाइल हामी माग्छौँ र उहाँहरूको बिचमा पनि बस्छौँ। र त्यस्तै तरिकाले अनि एनजिओले पनि सुर्खेतमा धेरै कामहरू गर्नुभएको छ, उहाँहरूसँग पनि हामी बस्छौँ र सबैसँग बसिसके पछाडि हामी एउटा वस्तुगत स्थिति पनि बुझ्नको निमित्त हामी जिल्ला समन्वय समिति सम्पूर्ण टिम हामी अब मोबाइल टाइपको मिटिङ जस्तै अब एकै ठाउँमा मिटिङ बस्दा अब जिल्लामा मात्रै केन्द्रीकृत हुने भयो र सबै जिल्लाको वस्तुस्थिति पनि बुझ्न गाह्रो हुने हुँदा हामी कहिले सिम्ता, कहिले गएर चौकुने, कहिले अब चिङ्गाड, यस्तै तरिकाले हामी मिटिङ बस्ने र त्यहाँको वस्तुगत स्थिति पनि बुझ्ने र यसलाई नयाँ तरिकाले जाने सोचमा छौँ। अब एक दुईवटा मिटिङ बस्यौँ हामी, अब सबैभन्दा समस्या
त्यसको उपलब्धिहरू केही भए
उपलब्धि एउटा बालुवा गिट्टी अब यो जनताको बिचमा जो एउटा दिनानुदिन काम गरेर चाहिँ मैले खाने अब एउटा कमजोर वर्ग थिए जो कि एउटा गिट्टी कुटेर खाने, ढुङ्गा बोकेर गुजारा गर्ने, बालुवा उगेर गुजारा गर्ने त्यस्ता व्यक्तिहरूको चाहिँ एउटा समस्या थियो। त्यो समस्यालाई हल गर्नुपर्छ राज्यले छिटै भनेर हामीले एउटा भर्खरै पहिलो मिटिङमा अब यो एउटा भोलि गाउँपालिका अथवा नगरपालिका जहाँको परे पनि भोलि उहाँलाई चाहिँ त्यो पैसा बरु उही ठाउँमा दिनुपर्ने आवश्यकता भए पनि अब अहिले जिल्ला समन्वय समितिमा त्यसको कोष रहोस्, अब त्यो तरिकाको खोल्नुपर्छ भनेर हामीले एउटा टेन्डर खोल्यौँ। एउटा पहिलो काम, त्योभन्दा अर्को काम भएको छ।
अब के गर्ने योजनामा हुनुहुन्छ यहाँहरू?
अब हामीले एउटा हाम्रो एउटा सुरुवात अब एक त लगभग अख्तियारी पनि आइसकेको छैन, हामीले अब के गर्ने भन्ने अख्तियारी पनि आइसकेको छैन, आफ्नै एउटा जिम्मेवारीभित्र के कुरा पर्छन् भन्ने पनि हामी बुझिसकेका छैनौँ।
स्पष्ट कानुन आउनु बाँकी,
स्पष्ट कानुन आउनु बाँकी छ, तिनै कानुनहरू पनि आउलान नआउने कुरा भएन र आइसकेपछि अब हामीले यहाँका समग्र योजनाहरू सुर्खेत जिल्लाका चाहिँ योजनाहरू र माथि केन्द्रीय योजनाहरू र यहाँबाट चाहिँ तपाईँको के अरे अब प्रस्तावित योजनाहरू तिनी योजनाहरूको सबैभन्दा पहिला हामी स्पष्ट प्रोफाइलहरू माग्छौँ। त्यहीलाई अध्ययन गरेर हामी त्यहाँभन्दा अगाडि सुर्खेतलाई कुन तरिकाले राम्रो बनाउन सकिन्छ, यहाँका बौद्धिक तह, यहाँका चाहिँ शिक्षाविदहरू, यहाँका चाहिँ कृषि विज्ञहरू, यहाँका चाहिँ तपाईँको एउटा सिँचाइ विज्ञ, वातावरण विज्ञ सबैसँग बसेर हामीले सुर्खेतलाई कुन तरिकाले अगाडि लाँदा उत्तम हुन्छ त्यही विषयमा हामी लाग्छौँ,
गुरु योजना बनाउँछौँ हामी। कहाँ अब योजना नहुनु समस्या हो कि भएका योजनाहरू कार्यान्वयन नहुनु समस्या हो?
भएका योजना कार्यान्वयन नहुनु पनि असाध्य ठुलो समस्या हो, र समस्या एउटा योजनाहरू अब प्रस्तावित हुने र त्यो योजनाहरू काम नभएर रोकिरहने,
एउटा स्थानीय आवश्यकता अनुसारकै योजना नबन्ने पनि समस्या हो कि?
सबैभन्दा ठुलो समस्या स्थानीय योजनाहरू पनि नबन्नु र बनेका योजनाहरू पनि समयमा कार्यान्वयन नहुनु सबैभन्दा दुःखको कुरा त्यही हो।
एउटा स्थानीय आवश्यकता अनुसार योजना बनाउने र ती योजनाहरूलाई समयमै पुरा गर्ने तर्फ यहाँको पहल के हुनेछ? त
प्रस्तावित योजनाहरू पनि सञ्चालन गर्दै अब अधुरा योजनाहरूलाई पनि तीव्र गतिले अगाडि लानु पर्यो। ती अधुरा योजनाहरूलाई किन पुरा भएनन् त? सबैभन्दा अब जस्तै यहाँका बाटाहरू 2-3 वर्ष अगाडिदेखि ठेक्का टेन्डर भइसकेका र अहिलेसम्म काम भएन, तिनको औचित्य के त? कति समय हो त त्यो? त्यो समयमा गर्न सकिँदैन भने लिने किन त? तिनी कुराहरूलाई हामी एकदम अगाडि लानेछौँ। जस्तै उदाहरण मैले एउटा कुरा के पाएँ भने सुर्खेतको बाटो पनि एउटै ठेकदार, सालकोटको बाटो पनि एउटै ठेकदार, यो भेडाबारी चाहिँ उसको पनि एउटै ठेकदार, धरम पोखराको पनि एउटै ठेकदार, यस्तो पनि हुनसक्छ। ठिक छ, एउटै ठेकदार हो भने पनि काममा किन ढिलाइ त? त्यो राखेर विकास राखेर विकास साँचेर म यो कुरा भात पकाउने अनि म यो भात भोलि खाउँला, यो भात पर्सि खाउँला, यो भात निको सिकाउँला भन्नु हुँदैन नि। त्यो त यथार्थमा त्यो त सडेर जान्छ। समस्या त एउटा अझमरीको हो, जति काटे पनि पलाउँछ, तर त्यो पलाएको समस्यालाई निराकरण गर्नलाई त छिटो गर्नु पर्यो नि त काम। छिटो गरिन्न भने त अर्थ छैन। त्यही भएर त्यो ठेकदार जीवहरूसँग पनि हामी बस्छौँ। सबैभन्दा हामीले यो बारेमा पहल थाल्न र यो मिटिङ बोलाउन हामी उहाँहरूलाई आतुर गर्नेछौँ।
उहाँ हुनुहुन्थ्यो जिल्ला समन्वय समितिका नवनिर्वाचित प्रमुख छविलाल सिग्देल, भेरी खबरसँग कुरा गर्दै। भेरी खबरमा खबरको क्रम जारी नै छ, अहिलेलाई भने यो विश्राम।
तपाईँ अहिले सबैको मन छुने रेडियो रेडियो भेरीमा भेरी खबर सुनिरहनु भएको छ। अब बाँकी खबर। 15 जना राज्य मन्त्री थपिएसँगै मन्त्री परिषद 50 सदस्य पुगेको छ। नेपाली कङ्ग्रेसबाट 12, नेपाल लोकतान्त्रिक फोरमबाट 3 जना राज्य मन्त्री थपिएसँगै मन्त्री परिषद 50 सदस्य बनेको हो। राज्य मन्त्रीहरूलाई प्रधानमन्त्री शेरबहादुर देवालले पद तथा गोपनीयताको शपथ गराउनु भएको छ। सुर्खेत क्षेत्र नम्बर 3 का सांसद तप्तबहादुर विष्टलाई सूचना तथा सञ्चार राज्य मन्त्रीको जिम्मेवारी समेत दिइएको छ।
प्रधानमन्त्री शेरबहादुर देउवा भारतको 5 दिने राजकीय भ्रमणमा आज बिहान नेपाल वायुसेवा निगमको नियमित उडानबाट नयाँ दिल्लीतर्फ प्रस्थान गर्दै हुनुहुन्छ। आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा धर्मपत्नी सांसद डाक्टर आरजु राणा देउवाका साथ 48 सदस्य उच्चस्तरीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री देउवा भारत जान लाग्नु भएको हो। नयाँ दिल्लीमा भोलि विदेशीय उच्चस्तरीय वार्ता टोली सहित भेटघाट र अन्य कार्यक्रममा प्रधानमन्त्री अबेरसम्म व्यस्त हुनुहुनेछ। भारत भ्रमणको मुख्य लक्ष्य र उद्देश्य पनि त्यही दिन पूरा हुने बताइएको छ। भारतको बाह्य मामिला मन्त्रालयसँगको समन्वयमा परराष्ट्र मन्त्रालयले तयार पारेको प्रधानमन्त्रीको प्रस्तावित भ्रमण तालिका अनुसार दिउँसो नयाँ दिल्ली पुगेर राष्ट्रपति भवनमा केही बेर विश्रामपछि उहाँले नेपाली दूतावासमा नेपाली समुदायसँग छलफल गर्नुहुनेछ। आज बेलुका नै प्रधानमन्त्रीले भारतका उद्योगी व्यवसायीहरूको साझा संस्था एसोसिएट चेम्बर्स अफ कमर्स एन्ड इन्डस्ट्री अफ इन्डियाले आयोजना गर्ने कार्यक्रमलाई सम्बोधन गर्नुहुनेछ। भोलि बिहान राष्ट्रपति भवनमा प्रधानमन्त्री मोदीले औपचारिक समारोहका बीच स्वागत गर्नुहुनेछ। त्यसपछि महात्मा गान्धीको समाधि स्थलमा पुगेर उहाँले पुष्पहार अर्पण गरी अहिंसाका पुजारी गान्धीप्रति श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रम रहेको छ।
शिक्षक सेवा आयोगले भदौ 10 गतेका लागि तोकेको अस्थायी शिक्षकको परीक्षा सरेको छ। तराईमा आएको बाढी तथा डुबानको कारण सबै शक्ति उद्धार राहतमा केन्द्रित गर्नुपर्ने भएकाले परीक्षा सार्न परेको शिक्षा मन्त्रालयले जनाएको छ। नयाँ तालिका अनुसार आउँदो असोज 8 गते परीक्षा हुने शिक्षक सेवा आयोगले जनाएको छ। शिक्षा ऐनमा भएको व्यवस्था अनुसार निम्न माध्यमिक र माध्यमिक तहका तृतीय श्रेणीका शिक्षकलाई स्थायी बनाउन आयोगले भदौ 3 गतेका लागि परीक्षा तोकेको थियो। तर केही अस्थायी शिक्षक संगठनले विरोध गरेको र बाढी पहिरोको प्रकोप बढेको भन्दै आयोगले परीक्षा भदौ 10 गतेलाई सारेको थियो।
मध्यपश्चिमाञ्चल विश्वविद्यालयले दिन लागेको सम्बन्धनको विषयलाई लिएर 2 महिनादेखि जारी आन्दोलन अझै मत्थर हुन सकिरहेको छैन। आन्दोलनकारी विद्यार्थी संगठन र विभिन्न राजनीतिक दलहरूले नियम विपरीत यस क्षेत्रभन्दा बाहिरका निजी क्याम्पसलाई विश्वविद्यालयले सम्बन्धन दिन लागेको भन्दै विरोध जनाइरहेका छन्। विश्वविद्यालयका पदाधिकारीले भने विश्वविद्यालयको समृद्धिका लागि सम्बन्धन दिन लागेको जिकिर गर्दै आएका छन्। विश्वविद्यालयमा अध्ययनरत विद्यार्थीहरूले समेत आवश्यक पूर्वाधार बिना नै बाहिरका निजी क्याम्पसलाई सम्बन्धन दिन लागेको प्रति चिन्ता जनाएका छन् भने केही विद्यार्थीले विश्वविद्यालयको हितको लागि हुने समेत बताउँदै आएका छन्। यसै बीचमा हामीले विश्वविद्यालयमा अध्ययनरत केही विद्यार्थीलाई सम्बन्धनका विषयमा तपाईँको धारणा के छ त भनेर सोधेका छौँ। सुनौ उनीहरूको जवाफ आजको जनआवाजमा।
आजको जनआवाज
मध्यभाग सीमांचल वासीहरुको जुन लक्ष्य र उद्देश्यका लागि खोलिएको विश्वविद्यालय हो यसको पहिचान गुमाउने तरिकाले जुन सम्बन्धन दिन लागेको छ वास्तवमा यो मध्यभाग सीमांचल वासीहरुको छातीमा चाहिँ ढुङ्गा प्रहार गरेको हो जनताहरुलाई चाहिँ नबुझेरै एउटा व्यापारीकरणका निमित्त आफू आर्थिक प्रलोभनमा परेर व्यापारीकरण गर्नका लागि यसरी शैक्षिक व्यापारीकरणका निमित्त उहाँहरुले जुन किसिमको कदमहरु चालिराख्नु भएको छ वास्तवमा यो विद्यार्थीका लागि यहाँको मध्यभाग सीमांचल वासीहरुको चाहिँ दुर्भाग्यपूर्ण विषय हो
हाम्रो यस मध्यभाग सीमांचल विश्वविद्यालय सम्बन्धन दिनु राम्रो कुरा नराम्रो कुरा होइन तर पनि मध्यपश्चिमाञ्चल विश्वविद्यालय बाम्मे सरिरहेको अवस्थामा अहिले नै सम्बन्धन दिनु प्राइभेट कलेज व्यापारीकरण गर्ने कलेजलाई सम्बन्धन दिनु चाहिँ गलत हो किनभनेदेखि मध्यपश्चिमाञ्चल विश्वविद्यालयमा एउटा गतिलो के अरे सिलेबस बनाउन सकेका छैन एउटा गतिलो पाठ्य पुस्तक निर्माण गर्न सकेका छैन
किताबको चाहिँ ठेगाना छ त्यो विश्वविद्यालयमा छैन प्र्याक्टिकल कुनै ल्याबशाला तपाईँ हामीले हेर्ने भवन हेर्नुहोस् अनि के चाहिँ त्यहाँ व्यवस्थापन छ र विश्वविद्यालयले चाहिँ त्यो निजी कलेजलाई अनुमोदन दियो भने त्यहाँ के सम्भव छ विकास
यो मध्यपश्चिम विश्वविद्यालय विशुद्ध मध्यपश्चिम जनताको हितको लागि बनाएको विश्वविद्यालय हो अहिले आफैमा पनि परिपक्व नभएको अवस्थामा यसलाई सम्बोधन दिनु राम्रो कुरा होइन सम्बोधन त दिनुपर्छ तर यसको इन्फ्रास्ट्रक्चर डेभलप गरेर सबै कुरा व्यवस्थापन गरेर पछि सम्बोधन दिँदा राम्रो होला आफैमा ल्याब छैन लाइब्रेरी छैन पढ्नको लागि राम्रो कक्षा कोठा छैन आफ्नो घरै नबनाएर अर्काको घर बनाउनु भनेको कहाँसम्मको उचित कुरा हो उहाँहरूलाई आफै सोच्न अनुरोध गर्छु
अहिले मध्यपश्चिमाञ्चल विश्वविद्यालय आफैमा समृद्ध बनाएको छैन आफैले खुट्टा टेकेका छैन यो अवस्थामा सम्बन्ध दिनु एकदम गलत छ भन्ने सम्पूर्ण विद्यार्थीहरूको माग विश्वविद्यालयको इन्जिनियरिङ केन्द्रीय क्याम्पसलाई व्यवस्थित गराउनु त कहाँ छ कहाँ विश्वविद्यालयको इन्जिनियरिङ संकायको केन्द्रीय क्याम्पसमा प्राध्यापकहरू ल्याउनु कहाँ छ कहाँ ल्याब बनाउनु कहाँ छ कहाँ लाइब्रेरी छैन अनि अहिले सम्बन्धित उचित होला त पहिला आफ्नो सेन्ट्रल क्याम्पसलाई व्यवस्थित नगराइकन नेपाल इन्जिनियरिङ कलेज जस्तो व्यवस्थित क्याम्पसलाई सम्बन्ध दिँदा भोलि नेपाल इन्जिनियरिङ कलेजले मध्यपश्चिम विश्वविद्यालय चलाउने कि मध्यपश्चिम विश्वविद्यालयले नेपाल इन्जिनियरिङ कलेज चलाउने
भेरी खबरमा खबरहरूको क्रम जारी नै छ अहिलेलाई भने यो अर्को विश्राम
तपाईँ अहिले सबैको मन छुने रेडियो भेरीमा बिहानको भेरी खबर सुनिरहनु भएको छ अब बाँकी खबर सुर्खेतको पञ्चपुरी नगरपालिका वडा नम्बर छको वडा कार्यालयको उद्घाटन गरिएको छ नगरपालिकाका प्रमुख उपेन्द्र बहादुर थापाले वडा कार्यालयको उद्घाटन गर्नुभएको हो उद्घाटनपछि प्रमुख थापाले सबै राजनीतिक दल र स्थानीय नागरिकसँग सहकार्य र समन्वय गरी समस्याको समाधान गर्नेतर्फ ऐक्यबद्ध भएर लाग्ने बताउनुभयो कार्यक्रममा नेपाली कंग्रेस क्षेत्र नम्बर तीनका सभापति लालवीर भण्डारीले वडा कार्यालयबाट दिइने सेवा सुविधामा कुनै पक्षपात नगरी काम गर्नुपर्ने बताउनुभयो आफ्नो वडालाई राम्रो बनाउन विभिन्न योजनाका साथ अघि बढ्नुपर्नेमा क्षेत्रीय सभापति भण्डारीको जोड छ वडा नम्बर छका अध्यक्ष खड्क बहादुर थापाले आफ्नो वडामा विद्यमान रहेको स्वास्थ्य शिक्षा लगायत अन्य पूर्वाधार समस्याको पहिचान गरी समाधानमा सबैसँग मिलेर काम गर्ने बताउनु भएको छ
हरितालिका तीजको दिन सुर्खेतको वीरेन्द्रनगरमा हरितालिका सद्भाव मेला हुने भएको छ तीजलाई भड्किलो आडम्बर युक्त हुन नदी सालिम बनाइराख्न मेलाको आयोजना तथा व्यवस्थापन गर्न लागिएको बागिना समूह सुर्खेतका सचिव दिलबहादुर गुरुङले बताउनुभयो विगत 17 वर्षदेखि सुर्खेतको वीरेन्द्रनगरको खुल्ला मञ्चमा हुने हरितालिकाको तीजको नृत्यलाई बागिना सुर्खेतले व्यवस्थापन गर्दै आएको छ प्रदेश नम्बर छको सम्भावित राजधानीको रूपमा रहेको सुर्खेतमा कर्णाली राप्ती सुदूरपश्चिमका धेरै जिल्लाका लागि समेत भौगोलिक र प्रशासनिक केन्द्र भएको भन्दै कार्यक्रमलाई निरन्तरता दिन लागिएको समेत बागिना सुर्खेतले जनाएको छ
निर्वाचन कार्यालय मुगुमा एक महिनाको अवधिमा झण्डै 3,000 नयाँ मतदाता थपिएका छन् फोटोसहितको मतदाता नामावलीमा 2,781 मतदाता थपिएका हुन् निर्वाचन आयोगले प्रदेशसभा र प्रतिनिधि सभा प्रयोजनका लागि साउन महिनाभरिमा नयाँ मतदाता नामावली संकलन गरेको थियो
भेरी खबरमा लागौं एउटा विदेशको खबरतिर भारतको सर्वोच्च अदालतले मुस्लिम समुदायमा कायम रहेको 3 तलाक अर्थात छोट पत्रलाई असंवैधानिक ठहर गरेको छ 5 सदस्यीय बेन्चमा 3 सदस्यले मुस्लिम समुदायमा रहेको छोट पत्रको चलनलाई असंवैधानिक मान्दै सरकारलाई कानून बनाउन आग्रह गरेका छन् सर्वोच्च अदालतले 3 तलाकलाई गैर कानूनी भएको भन्दै त्यसको अन्त्य हुनुपर्ने बताएको छ इस्लामिक देशमा पनि यस्तो व्यवस्था नभएको भन्दै भारत जस्तो स्वतन्त्र देशमा यसको अन्त्य सम्भव किन नभएको भन्दै अदालतले गम्भीर प्रश्न उठाएको जनाएको छ यस्तै अदालतले सरकारलाई 6 महिनाभित्र कानून बनाउन निर्देशन दिएको छ
भेरी खबरको अन्तिममा एउटा खेल खबर। 15 वर्ष मुनिको साप च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत आम्ने सामने हुँदैछन्। समूह बीबाट दुवै टोली सेमिफाइनल प्रवेश गरिसकेका छन् भने अङ्क तालिकामा भारत अगाडि रहेकाले नेपाललाई आजको खेल जित्नै पर्ने दबाव रहेको छ। हिजो भएको खेलमा बंगलादेश भुटानलाई पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको छ। सातोबाटो स्थित एन्फा कम्प्लेक्सको खेल मैदानमा भएको खेलमा बंगलादेशले भुटानलाई 3-0 गोल अन्तरले पाखा लगाउँदै समूह एको विजेता बनेको छ। खेलको पहिलो हाफमा एक गोल गरेको बंगलादेशले दोस्रो हाफमा 2 गोल थप्यो। समूह बीमा भारत, मालदिव्स र नेपाल रहेका छन् भने समूह एमा बंगलादेश, श्रीलंका र भुटान रहेका छन्। श्रीलंका भने लगातार दोस्रो हार सहित समूह चरणबाटै बाहिरिसकेको छ।
खेल खबरसँगै अहिलेलाई बिहानको भेरी खबरको समय सकियो। जानु अघि मुख्य खबरका शीर्षकहरू फेरि एकपटक।
सुर्खेतमा गत आर्थिक वर्षमा 50 टन च्याउ उत्पादन, खाद्यान्नमा पनि आत्मनिर्भर हुन सफल।
बर्दियामा रहेका नेपाल भारत सीमाका पिल्लरहरू जीर्ण बन्दै 107 पिल्लरको अवस्था नाजुक।
देउबा नेतृत्वको सरकारमा 15 राज्य मन्त्री थपिए, मन्त्रीमण्डल 50 पुग्यो।
र 15 वर्ष मुनिको सात च्याम्पियनसिप फुटबलमा आज नेपाल र भारत भिड्ने, नेपाललाई जित्नै पर्ने दबाव। हवस् त अहिलेलाई बिहानको भेरी खबरको समय यहीँ सकिन्छ। तपाईँ हाम्रो भेट अहिले 8 बजेको भेरी हाइलाइट्समा हुनेछ। त्यति बेलासम्मको लागि समाचार कक्षका सम्पूर्ण सहकर्मी सहित राजेन्द्र साई र मधुबन बेसी बिदा हुन्छौ। ताजा समाचार अनि स्वस्थ मनोरञ्जनका लागि रेडियो भेरी सुन्दै गर्नुहोला। नमस्ते।